नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक महिनाको 15 गते बिहान 7 बजे प्रसारण हुँदै आएको वडावासीका सवाल वृत्तमूलक एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। कार्यक्रम वडावासीका सवाल वृत्तमूलक एकसँग कार्यक्रममा हामी वृत्तमूलक एक नम्बर वडाको सम्पूर्ण गतिविधिका बारेमा र एक नम्बर वडावासीले राखेका सवालहरूको बारेमा हामी सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको कुराकानी लिएर उपस्थित हुने गर्दछौँ। आज पनि हामीले वृत्तमूलक वडा नम्बर एकमा पछिल्लो समय के कस्ता गतिविधिहरू सम्पन्न गर्ने चरणमा छन्, के कामहरू भइरहेका छन् र जनताको अपेक्षा के छन् भन्ने विषयमा कुराकानी गर्न गइरहेका छौँ। जब मुलुकमा स्थानीय तह कार्यान्वयनमा आयो त्यस पश्चात धेरै नागरिकहरूले स्थानीय सरकार मार्फत वडा वडाबाटै सुविधाहरू प्राप्त गर्न थालेका छन् र यी सुविधाहरू प्रभावकारी ढङ्गले अगाडि बढिरहेको अवस्था छ। विशेषत वृत्तमूलक वडा नम्बर एकमा सहरीकरण, तीव्र सहरीकरणका कारणले अहिले यस क्षेत्रलाई बजारीकरणकै रूपमा हेर्न सकिन्छ र कतिपय ठाउँमा बजारलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नसक्दा अस्तव्यस्त बजारको रूपमा पनि एक नम्बर बन्दै गएको छ। यस्तो अवस्थामा अहिले जनप्रतिनिधिहरूले र सम्बन्धित निकाय कर्मचारीहरूले योजनाहरू तर्जुमा गर्दा, योजनाहरू बनाउँदा सहरको व्यवस्थीकरण र त्यहाँका नागरिकहरूको सेवा सुविधालाई कसरी ध्यानमा राखेर अगाडि बढ्दै हुनुहुन्छ, आज यिनै सन्दर्भमा हामी कुराकानी गर्दैछौँ। विशेषत वृत्तमूलक नगरपालिकामा, त्यसमा पनि वार्ड नम्बर एकमा धेरै समस्याहरू छन्। यसपालिको बाढीका कारणले केही ठाउँ डुबानमा पनि परेको छ। यद्यपि जब जनप्रतिनिधिहरू निर्वाचित भएर आए 2074 साल पश्चात भने ढल र नालीका कामहरू अगाडि बढाउँदा केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिएको अवस्था छ। यी लगायत धेरै सामाजिक विकासतर्फका कुराहरू पनि छन्। यिनै विषयहरूमा आज हामी वृत्तमूलक नगरपालिका वार्ड नम्बर एकमा चालु आर्थिक वर्षमा भर्खरै सरुवा भएर आउनुभएको छ वडा सचिव जानुका बस्नेत, उहाँसँग कुराकानी गर्छौँ। चालु आर्थिक वर्षमा के कस्ता नीतिहरू, के कस्ता विकास योजनाका कामहरू अगाडि बढाउँदै हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। जानुका म्याम, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा। तपाईँ भर्खरै वृत्तमूलकमा आउनु भएको छ, विशेष त तपाईँ आइसकेपछि पनि धेरै कुराहरू तपाईँले जानकारी लिइसक्नु भएको होला। विशेष त वृत्तमूलक नगरपालिकालाई, त्यसमा पनि वडा नम्बर एकलाई व्यवस्थित ढङ्गले विकास निर्माणका कामहरू अगाडि बढाउने दायित्व स्थायी सरकारको पनि हुन्छ। तपाईँहरू स्थायी सरकार हो र जनप्रतिनिधिहरू 5 वर्षका लागि निर्वाचित भएर आउनुहुन्छ। तपाईँहरूले स्थायी रूपमा विकास निर्माणका योजना बनाउनुहुन्छ। तपाईँ आइसकेपछि चाहिँ अब एक नम्बर वार्डको आवश्यकता के रहेछ र यहाँको विकास निर्माणलाई योजना बनाउँदा कसरी अगाडि बढाउन सकिने रहेछ भन्ने के योजनाहरू बनाउनु भएको छ, के छ अवस्था?
हजुर, एकदमै हजुरले राख्नुभएको प्रश्न छ। अब यो विकास निर्माणका कुराहरू चाहिँ एउटा स्थानीय सरकार आइसकेपछि चाहिँ सरकारबाट नै होस् भन्ने सबैको चाहना पनि हुन्छ र गर्ने पनि त्यस्तै नै रहेको हुन्छ। र अब यो चाहिँ हामीले हरेक आर्थिक वर्ष सुरुवातसँगै विकास निर्माणका कार्य गतिविधिहरू अगाडि बढ्दै जान्छन्। अहिले हामी सुरुवातीमै छौँ यो आर्थिक वर्षको लागि चाहिँ। र अब मैले पनि योभन्दा अगाडि पनि स्थानीय स्तरमै काम गर्दै आएको र अहिले यहाँ गर्दै गर्दाखेरि पनि र सबैले जनताहरूले चाहिँ चाहेको विषय भनेको चाहिँ विकास निर्माणका कार्यहरू, त्यसमा पनि अलिकति देखिने खालका चाहिँ अब यो सडक भौतिक निर्माणका कामहरू बढी मान्छेहरूले चाहिँ छिटो अनुभव गर्ने त्यस्तो हुन्छ। ती लगायत अन्य अब विकासमा त हामीले आर्थिक, सामाजिक लगायत मानवीय भौतिक संरचना बाहेकका अन्य सामाजिक विषय, सामाजिक गतिविधिका कार्यहरू पनि गर्नुपर्ने हुन्छ। यी सबैलाई अब हाम्रो भइ नै रहेका छन्, यिनीहरूलाई नै निरन्तरता दिँदै अझै सहज रूपमा चाहिँ जनताले विकास भएको महसुस होस् भन्ने गरी चाहिँ आगामी वर्षहरूमा पनि बढ्दै रहने योजना चाहिँ हाम्रो रहेको छ।
जस्तै तपाईँले स्थानीय तहमै काम गर्दै आउनु भएको थियो, तर जस्तै यो दिगो विकासको कुराहरू हुन्छ, अब भरपर्दो विकास चाहन्छन् स्थानीयहरू, जस्तै यी अहिले भइरहेका भौतिक पूर्वाधारतर्फका विकासहरू त जनप्रतिनिधि आउनुभन्दा अगाडिका सरकारहरूले पनि गर्दै आएका थिए। अब हामीले चाहिँ अलिक वैज्ञानिक आधुनिक र दिगो विकासलाई अगाडि बढाउनु पर्ने हुन्छ, तर जनप्रतिनिधि आउनुभन्दा अगाडि नै बिर्तामोड चाहिँ सहरीकरण, तीव्र सहरीकरण भएका कारणले अहिले विकास निर्माणमा जुन मापदण्ड अनुसार अगाडि बढ्नु पर्थ्यो त्यो चाहिँ भएको छ कि छैन, के पाउनुभयो तपाईँले?
अब अगाडि नै भइसकेका संरचनाहरू त कतिपय होइन, अब जुन हुनुपर्ने थियो संरचनाहरूको मापदण्डहरू पुर्याउनु पर्ने त्यस्ताहरू त भएका छैनन्। अब ती सबै भौतिक संरचना बनिसकेका कतिपय अवस्थाहरूमा तिनीहरूलाई बिगार्न पनि सक्दैन, तर अबको दिनहरूमा यो स्थानीय सरकार आइसकेपछि चाहिँ यो भौतिक संरचनाहरू निर्माण गर्नको लागि मापदण्डहरू रहेको हुन्छ र ती मापदण्डहरू पुरा हुने गरी मात्रै भौतिक संरचनाहरू निर्माणमा चाहिँ वडा लगायत हाम्रो नगरपालिकाले चाहिँ प्राविधिकलाई त्यहाँ पठाएर त्यसपछि त्यो संरचनाहरू निर्माण गर्दाखेरि चाहिँ दिगो विकासलाई पनि हामीले चाहिँ हेरेर अगाडि बढ्ने त्यो खालको चाहिँ गरि नै रहेका छौँ। जस्तो अस्तिको यो विपदको बेलामा पनि कति भौतिक संरचनाहरूको कारणले गर्दाखेरि डुबानमा परेको त्यस्तो भयो, आगामी दिनमा त्यस्तो नहोस् भन्नको लागि चाहिँ अब ढल निकासका कुराहरू लाई अझै प्राथमिकतामा राखेर बाटोघाटो निर्माण गर्दाखेरि नाला निर्माणहरू त्यसै गरी गरेर मात्रै अगाडि बढ्ने त्यो खालको लक्ष्य रहेको छ।
म्याम, एउटा जटिल कुराहरू अथवा प्रत्यक्ष देख्ने कुराहरू हुन्छ, जस्तै बिर्तामोडलाई शिक्षाको हबको रूपमा पनि लिइन्छ होइन, धेरै शिक्षित मान्छेहरू बसेको बिर्तामोड, व्यवसायीहरू बसेको बिर्तामोड, सचेत नागरिक बसेको बिर्तामोड भनेर भनिन्छ। तर पनि अहिले तपाईँहरूकोमा एउटा निवेदन लेख्न जानु पर्यो भने पनि, आफूले फारम भर्न जानु पर्यो भने पनि, तपाईँहरूको बाहिर बसेका मान्छेहरूले फारम भरिदिनुपर्ने, एउटा फारम भर्नसम्म नसक्ने, एउटा निवेदन लेख्न पनि नसक्ने खालका जनताहरू भए कि जस्तो अनुभव हुन्छ वडा कार्यालयहरूमा जाँदा, यद्यपि अरू वडाहरूमा जाँदा पनि, यी जनताहरूलाई आफ्नो काम आफै गर्नुपर्छ भनेर अलिकति सिकाउने अवेरनेसका कार्यक्रमहरू चाहिँ आउँदैनन् वडामा?
हजुर, एकदमै हामीलाई खट्किराखेको यो, अब हामी कार्यालयमा बसेर काम गर्ने क्रममा अहिले त सबै अब विद्युतीय माध्यमहरूमा चाहिँ अनलाइनमा पनि सेवा दिनुपर्ने अवस्था छ। त्यस्तो भएको भएर उहाँहरूले के विषयमा सेवा लिन आउनुभएको त्यो निवेदनमा प्रष्ट खुलाइयो भने सहज हुन्छ, तर उहाँहरूलाई यतिसम्म कि फर्मेटहरू सबै राखिदिएको हुन्छ, अब नजानेको अवस्थामा त्यहाँ सिकाइदिने पनि हुनुहुन्छ, हामीले आफैले पनि सिकाइदिइरहेका हुन्छौँ, तर त्यस्तो बेलामा पनि उहाँहरू आफै चाहिँ निवेदन नलेख्ने अनि निवेदन लेख्ने मान्छे को हुनुहुन्छ कता हुनुहुन्छ भनेर त्यस्तो खोजी गरिराखेको हुनुहुन्छ। अब कहिलेकाहीँ लेखनदासहरू आउनुहुन्न, अब हुन चाहिँ त्यसरी लेखनदासलाई भित्रै राखेर गर्नुपर्ने पनि होइन, हजुरले भने जस्तै बितामोड अब यो झापा त एकदमै शिक्षामा पनि अगाडि रहेको हो नि त, त्यस्तो अवस्थामा हामीले निवेदन लेख्न त लेखिदिने भन्दा पनि उहाँहरूले आफै लेख्नुपर्ने हो, तर उहाँहरूले गर्नुहुन्न। अब त्यस्तोको लागि चाहिँ हामीले जनताहरूलाई चाहिँ अब यो विषयमा आफैले लेखेर निवेदन गर्दाखेरि चाहिँ भोलिका दिनमा तपाईँहरूले लाने कागजातहरू पनि सबै सही हुन्छ होइन, अरूले लेखिदिएको निवेदनमा उहाँहरूले साइन गरेर आउनुहुन्छ अनि मैले लेखेको होइन बिगार्दैछन् यस्तो भएछ भनेर फेरि सच्याउन घरिघरि आउँदाखेरि उहाँहरूले धेरै दुःख पाउनुहुन्छ। त्यसो भएको भएर अब यसमा चाहिँ हामीले त्यस्तो अहिलेलाई त हामीले छुट्टै त्यस्तो कार्यक्रमहरू राखेका छैनौँ, आगामी दिनहरूमा त्यस्तो सचेतनाका कार्यक्रमहरू राख्न सक्छौँ।
कमसेकम आफ्नो काम आफै गर्न सकिने कामहरू त गर्न सकिने होइन, त्यो वातावरण बनाउन सकिन्छ। अब तपाईँ बिर्तामोडमा आइसकेपछिको अवस्थामा हेरौँ न, अहिले अब विशेष त भौतिक पूर्वाधारकै माग बढी हुन्छ होइन, अब सिलिङ बजेट त एकदमै कम्ती छ, करिब करिब 1 करोड पैसा मात्रै आउँछ, अब नगरका योजना र प्रदेश सरकार केन्द्रीय सङ्घीय सरकारका योजनाहरू चाहिँ कसरी अगाडि बढ्छन्, चालु आर्थिक वर्षमा कस्ता कस्ता योजनाहरू छन् एक नम्बर वडामा केही भन्न सकिन्छ?
हजुर, अब हाम्रा योजनाहरूमा चाहिँ अब कति योजनाहरू क्रमागत छन् होइन, अगाडिदेखि सञ्चालनमा रहेका
हजुर,
र बिस्तारै यो चाहिँ अब गर्दै गर्दै जाँदाखेरि हुने त्यस्ता खालका क्रमागत योजनाहरू पनि रहेका छन् र कतिपय सानातिना योजनाहरू जुन चाहिँ हामीले यही आर्थिक वर्षमा चाहिँ सकिसक्नुपर्ने हुन्छ, र ती बाहेकका अन्य अलिकति ठुल्ठुला योजनाहरू जुन चाहिँ सघन सहरीबाट निर्माण हुने सडकहरू भनेर हाम्रोमा चाहिँ 5 सडकहरू रहेका छन्, जसमा चाहिँ अब यी चाहिँ सघन सहरीबाट निर्माण हुने भएको भएर यिनीहरू चाहिँ ठेक्का प्रक्रियामा अगाडि बढ्नको लागि हामीले सघन सहरीलाई पनि हामीले स्वीकृत पत्रहरू पठाइसकेको छौँ, र यसमा चाहिँ हाम्रो अतिथि सदन मार्ग कालोपत्री त्यस्तै गरी विद्या सिटी र गैगाउँ को पेभर्स निर्माण त्यस्तै गरी पञ्चकन्या धर्मकाटा लोकतान्त्रिक मार्ग कालोपत्री अनि जगत बस्तीबाट अर्जुनधारा जोड्ने कालोपत्र लगायत अर्को जगत बस्ती बर्तिपल टोल हुँदै श्रीजङ्गा शालिक मार्गबाट चाहिँ बैसाबारी कालोपत्रे चाहिँ यो सघन सहरीबाट निर्माण हुनको लागि अगाडि बढिसकेको छ। त्यस्तै गरी यो यो हाम्रो चाहिँ ओडाको गौरव अन्तर्गतको योजना पनि रहेको छ, जुन चाहिँ ओडा कार्यालयबाट उत्तर श्रीगङ्गा मार्ग जोड्ने सङ्गम मार्ग यो चाहिँ हाम्रो ओडा गौरव योजना रहेको छ। यसमा जनसहभागिता समेत राखेर चाहिँ यो योजना चाहिँ अगाडि बढ्छ।
अब सामाजिक विकासतर्फ विशेष त यी अनुदानका कार्यक्रमहरू चाहिँ अनुत्पादक भए यसले चाहिँ यो सामाजिक विकासतर्फको चाहिँ बजेट मात्रै खर्च गर्ने, जस्तै तालिमहरू दिन्छौँ हामी ती तालिमहरूको सदुपयोग गरेको पाइएन, कतिपय कुराहरू चाहिँ हामी अनुदानमा दिन्छौँ ती अनुदानहरूको पनि सही सदुपयोग भएन भन्ने धेरै पालिकाहरूमा धेरै वडाहरूमा गुनासो आउँछ। अब यो हामी तालिमका लागि तालिम मात्रै दिने कि त्यसको चाहिँ प्रतिफल पनि हेर्ने गरीका कार्यक्रमहरू बनाउने भन्ने कुराहरू पनि आउँछ। अब चालु आर्थिक वर्षमा चाहिँ सामाजिक विकासतर्फ चाहिँ वार्ड नम्बर 1 के सोचेको छ, कसरी कार्यक्रमहरू अगाडि बढाउँदैछ?
त्यही हो, माछा दिने भन्दा पनि माछा मार्न सिकाउने भन्ने छ नि, त्यो खालको चाहिँ योजना अगाडि बढाउनु पर्ने हुन्छ सामाजिक विकासमा। अब हामीले अहिलेको चालु यो आर्थिक वर्षमा सामाजिक विकासतर्फ त्यसरी हामीले तालिमै दिने भनेर कुनै पनि कार्यक्रम राखेका पनि छैनौँ, र तालिम दिइसकेपछि त्यसको कुनै अब उहाँहरूले चाहिँ उत्पादन गर्ने खालको त्यस्तो खालका तालिमहरू दिन सक्यौँ अथवा चाहिँ सचेतना उहाँहरूको व्यवहारमा चाहिँ परिवर्तन आउन सक्ने खालका त्यो खालका तालिमहरू दिन सक्यो भने त्यसको उपलब्धि हुन्छ। र अब हाम्रो यसमा चाहिँ जस्तै लागु दुर्व्यसनी सम्बन्धीका सचेतना कार्यक्रमहरूलाई चाहिँ हामीले एउटा राखेको छौँ यो वर्षमा, जसले गर्दाखेरि चाहिँ अहिले यो सहरी क्षेत्रतिर चाहिँ बढी लागु औषधका त्यस्तो प्रयोगकर्ताहरू बढी भेटिरहेको अवस्थामा अब युवाहरू धेरै जस्तो चाहिँ अहिले
कुलतमा
लाग्ने आत्महत्यासम्म पुग्ने त्यस्ता घटनाहरू धेरै भएको भएर यो कार्यक्रम राख्दाखेरि अलिकति भए पनि सचेतना आउने, अब एउटा परिवारमै सचेतना नआइकन व्यक्तिमा नआइकन चाहिँ यो एक्कासी परिवर्तन हुने कुरा पनि रहेन, त्यस्ता कुराहरूलाई पनि हामीले राखेका छौँ। र विशेष गरी अब बाल क्लब गठन गर्ने बालबालिकाहरूमा नै एउटा नेतृत्वदायी आफू पनि केही गर्नुपर्छ यही समाजमा बसेर भन्ने खालका चेतनाहरू अगाडि बढोस् भन्ने हिसाबले त्यस्ता कार्यक्रमहरूलाई राखेका छौँ, र छुट्टै त्यस्तो तालिम मात्र दिने भन्ने खालको कुनै त्यस्ता कार्यक्रमहरू छैन। अब जनताको आवश्यकताहरू त्यहाँको परिवेशलाई हेरेर आगामी दिनहरूमा कुनै उत्पादकमूलक तालिमहरू चाहिँ राख्न सकिन्छ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउने चरणमा हो अहिले कि तपाईँहरू कार्यान्वयन गर्दै हुनुहुन्छ?
कार्यान्वयन भइ नै रहेको छ अहिले, अब अहिले यतिखेरको अवस्थामा चाहिँ हाम्रो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न, त्यसो भएको भएर अब तुरन्तै अगाडि कति कार्यक्रमहरू जस्तै वडाबाट हुने सम्झौता यो योजना सम्झौताहरू अगाडि बढिसकेका छन्, कति उपभोक्ता समिति गठन गरेर कार्यहरू पनि अगाडि बढिरहेका छन्, अब यसको भुक्तानी लिने क्रममा हो विशेष नगरपालिकासँग जोडिने, त्यसो भएको भएर यो अहिले चाहिँ चालु अवस्थामै छ।
अब वडा नम्बर 1 चाहिँ प्रत्येक दिन भिडभाड हुन्छ सेवाग्राहीहरूको, होइन, प्रशासनिक कार्यलाई व्यवस्थित चाहिँ कसरी गर्दै हुनुहुन्छ तपाईँहरूले? आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिने, लाइन बस्नु नपर्ने, होइन, आउने बित्तिकै सेवा पाउने चाहिँ सिस्टम कसरी बसाल्दै हुनुहुन्छ तपाईँ? आइसकेपछि के छ व्यवस्था, कसरी गर्दै हुनुहुन्छ?
हजुर, अब एक नम्बर वडा कार्यालय अलिकति भिडभाड हुने यो सहरी क्षेत्र पनि रहेको, अब त्यस्तो भएको भएर अलिक भिडभाड नै हुन्छ, यहाँ धेरै नै पछि चढेर आउने त्यस्तो पनि भइरहेको छ। अनि अहिले योभन्दा अगाडि पनि हाम्रो म्याडमले व्यवस्थित नै गर्नुभएको रहेछ, त्यसमा साह्रै त्यस्तो अव्यवस्थित रूपमा रहेनछ। त्यसो भएको भएर मैले पनि म आइसकेपछि पनि अब वडाबाट प्रदान गर्ने सेवा सुविधाहरूलाई सहज रूपमा प्रदान गर्नको लागि भनेर चाहिँ अब सबै कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी होइन कार्यालय समयभित्र रहेर आफ्नो जिम्मेवारी चाहिँ वहन गरौँ, सबै नै उत्तिकै हामी रेस्पोन्सिबल हुन्छौँ होइन। अगाडि एकजना जस्तो दत्ता चलानीमा रहनु भएन भने पनि कागज पत्रहरू चाहिँ कतिजनाले यत्तिकै झोलामा हालेर जाने हुनुहुन्छ, त त्यस्तो नहोस् भन्नका लागि सबै कर्मचारीहरूलाई आफ्नो क्षेत्रमा रहेर भूमिकाहरू आफ्नो निर्वाह गर्नको लागि पनि सबैलाई उत्तिकै मैले चाहिँ उहाँहरूलाई भनिसकेको छु र उहाँहरूले गरि नै राख्नु भएको छ। त्यस्तै गरेर अब यो वृद्ध वृद्ध अपाङ्गता भएका व्यक्ति महिला बालबालिकाहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर सेवा दिने गरिराखिएको छ। त्यस्तै गरी घटना दर्ताका विषयहरूमा चाहिँ घरिघरि बिग्रिएछ, कर्मचारीले बिगार्नु भएछ, सच्याइदिनुहोस् भनेर आइराख्नुहुन्छ क्या। अघि हजुरले भन्नुभयो नि निवेदन आफै नलेख्ने कुराले गर्दाखेरि पनि पहिलो एक नम्बर बिग्रिरहेको छ, दोस्रो चाहिँ अब उहाँहरूले कागज पत्रहरू पढेर नलाने, त्यसो हुँदाखेरि चाहिँ कति कुराहरू अब टाइप गर्दाखेरि पनि मिस्टेक हुनसक्छ, कर्मचारीबाट हुँदैन भन्न सकिँदैन, तर त्यो कुरा ती हेरेर त्यतिखेरै लानु सच्याउन सहज हुन्छ। तर एक वर्ष दुई तिन वर्ष काटेर आउनुहुन्छ, अब त्यो हाम्रो सच्याउने अधिकार पनि हुँदैन, कति प्रमाण पुष्टिहरू चाहिँ त्यहाँ खोज्नुपर्ने हुन्छ अनि झन्झटिलो अनि दुःख दिएको जस्तो उहाँहरूले अनुभव गर्नुहुन्छ। त्यस्तो नहोस् भन्नको लागि चाहिँ मैले बारम्बार जसरी ब्याङ्कमा हामीले पैसा लिँदाखेरि गरेर कन्फर्म भएर निस्किन्छौँ, त्यसै गरी वडाबाट लिएर जाने सेवामा पनि तपाईँहरूले सबै कागज पत्रहरू पढेर ठिक छ भन्ने भएर मात्रै यहाँबाट जानुहोस् है भनेर सबैलाई त्यसरी नै हामीले सेवाहरू प्रवाह गरिरहेका छौँ।
यो जस्तै कर सङ्कलनको कुराहरूमा, यो कर निर्धारणको कुराहरूमा पनि कतिपय ठाउँमा विवाद आएको देखिन्छ त्यहाँनिर होइन, जस्तै तपाईँहरूको एउटा नर्म्स अनुसारको कर लिने भन्ने कुराहरू हुन्छ, सेवाग्राहीहरूले त्यहाँ बार्गेनिङ गरिरहेको सुन्न पाइन्छ, यो कर प्रणालीलाई व्यवस्थित चाहिँ अझै गर्न नसकेको हो वृद्धामण नगरपालिकाले।
प्रणालीको त अब यस्तो हुन्छ, यो हामीलाई त एउटा आर्थिक ऐनहरू निकाल्नु भएको हुन्छ, त्यसमै कर कति लिने के लिने कुन विषयमा भन्ने कुरा हुन्छ, अनि जस्तो बालपोतको विषयहरूमा पनि कुन क्षेत्र हो कताको हो त्यसमा त्यो मूल्याङ्कनको आधारमा लिने हुन्छ। त्यसो भएको भएर अहिले त अब अनलाइनबाट त्यो मालपोतहरू काट्ने छ, अनि रसिदहरू काट्दाखेरि पनि कुनको कति भनेर सबैले हेर्न सक्ने गरी हामीसँग एउटा आर्थिक ऐन नै राखेको हुन्छ, अनि यसले गर्दाखेरि अब उहाँहरूले घरिघरि त्यो बार्गेनिङ गर्ने आफ्नै ठाउँमा हो, तर त्यसलाई हामीले बार्गेनिङ गर्दैमा त्यसलाई घटाउने बढाउने अथवा त्यो छुट दिने भन्ने कुरा पनि त्यसमा हुँदैन। छुट पाउने पनि एउटा अवधि तोकिएको हुन्छ होइन, त्यो भित्र उहाँहरूले छुट पनि पाउनुहुन्छ। अब ढिलो गरेको अवस्थामा जरिमाना लिने पनि त्यही सिस्टममै आएको हुन्छ। त्यसो भएर यो करको विषयमा त्यस्तो अव्यवस्थित चाहिँ मलाई लाग्दैन, अब उहाँहरूले कहिलेकाहीँ अब त्यो गुनासो गर्नु आफ्नै ठाउँमा छ।
अब चालु आर्थिक वर्षका योजनाहरू चाहिँ प्राय यसभन्दा अगाडि समयमै सिलिङ बजेटहरू सम्पन्न गरेको वृद्धामण नगरपालिका वार्ड नम्बर एकले, यसपालि चाहिँ तपाईँहरूको सिलिङ बजेट लगायत वडाका बजेटहरू समयमै सम्पन्न गर्ने, जस्तै अहिले त कर्मचारी अभावले तपाईँहरूको बजेट निकासा पनि सम्पूर्ण भइसकेको छैन होला, भुक्तानीका कुराहरूमा पनि केही समस्या देखिएको छ, यी कारणहरूले असर पर्ने देखिन्छ देखिँदैन, के छ अवस्था, कस्तो तयारी गर्दै हुन्छ?
यो लामो समय नरहला होइन, यो अब तिहार छठ पछि पक्कै पनि प्रमुख प्रशासकीय अधिकृत पनि आउने हुन्छ होला, त्यसो भएपछि भुक्तानीहरू त्यति रोकिँदैन, अब वडाबाट गर्ने अगाडि बढ्दै गर्ने कामहरू भइ नै रहेका छन्, त्यस कारणले गर्दाखेरि यो समयमै हामीले यसलाई चाहिँ सम्पन्न गर्न सक्छौँ जस्तो लाग्छ।
हस् म्याम, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र पछिल्ला वडाका गतिविधिका बारेमा तमाम हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो। तपाईँलाई अहिलेको नेपालीहरूको महान पर्व शुभ दीपावली, छैठ, नेपाल सम्बत लगायतका पर्वहरूको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आज तपाईँले समय उपलब्ध गराइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद। हजुर धन्यवाद। म पनि एक किसिम यो अब हामी अहिले महान चाड हिन्दूहरूको महान चाड शुभ दीपावलीको मध्य अवस्थामा छौँ र सम्पूर्ण वडावासी देश विदेशमा रहनुहुने नेपालीहरूलाई चाहिँ शुभ दीपावली छठ पर्व नेपाल सम्बत लगायत सम्पूर्ण चाडबाडहरूको हार्दिक मङ्गलमय शुभकामना गर्दै यहाँहरूलाई पनि यो चाडबाडको चाहिँ हार्दिक मङ्गलमय शुभकामना भन्दै बिदा
हुन चाहन्छु। हस् धन्यवाद। हस् उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिका वडा नम्बर एकका वडा सचिव जानुका बस्नेत हुनुहुन्थ्यो। उहाँसँग हामीले समसामयिक विषयमा वडा नम्बर एकले गरिरहेका पछिल्ला गतिविधिहरूका बारेमा र आगामी दिनमा गर्ने योजनाहरूका बारेमा संक्षेपमा कुराकानी गऱ्यौँ। हस् त आजलाई वडावासीका सवाल बिरतामोड एकसँग कार्यक्रम यति नै। हामी अर्को कार्यक्रममा फरक व्यक्तित्वसँगको कुराकानी लिएर फरक प्रसङ्गका कुराकानीहरू लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।